चलिए दिन में मसरूफियातें करो क्या, वस्कुर इस्मा रब्बी का, अपने रब के नाम का जिक्र किया करो। ये क्या, कुल ला इलाहा इल्लल्लाह, ये है अल्लाह के नाम का आवाज़ा बुलंद करना। अपना नाम नहीं, अल्लाह का नाम बुलंद करो, उसका जिक्र करो। व तबत्तल इलैहि तबतीला, और सबसे कटकर इसी के हो रहो। ये है वो तबत्तुल जिसके ऊपर हजरत फातिमा का लकब बतूल है। इसको कहते हैं तबत्तुल, और इस पे पिछले साल तो बहुत लंबी बात हुई थी, लेकिन अभी हम सिर्फ इशारतन बात कर लेते हैं। तबत्तुल क्या कहते हैं, किसी से कटकर किसी दूसरे का बनना। बुतल वो एक जानवर का कान काट देते थे बाज दफा, तबतीला कहते थे, यानी ये सुरमायदा में भी शायद जिक्र हुआ था। बाज लोग जानवर का कान ऊपर से काट देते थे, नीचे से एक लोथड़े की तरह से लटकता रहता था, लटका हुआ टुकड़ा। मुराद इधर क्या है, सबसे कट जाओ और अपने रब के साथ जुड़ जाओ। नबी सल्लल्लाहु अलैहि वसल्लम, जब नबुवत के असरात आप पे शुरू हुए ना, तो आप तन्हाई पसंद हो गए थे। तहन्नुस कहते हैं उसको अरबी में। आपके अजवाज बताती हैं कि आपको तन्हाई की आदत हो गई, आप गारे हिरा में चले जाते, वहां आपको खाना पानी साथ दे देती हजरत खदीजा। और अब भी जो लोग जाके देखते हैं तो कितना ऊंचा है पहाड़ कोहे हिरा, इस दफा फिर देखने का इत्तेफाक, ऊपर तो नहीं चढ़े, फिर तो पूरा दिन उसी में लग जाता। लेकिन गार इतनी मुश्किल घाटी में, कैसे लगता है कि उसमें अंदर जाना कैसे और आना कैसे। लेकिन अल्लाह के नबी कई कई दिन वहां जाते थे। क्या पता चला, इस कुरान को जज करने के लिए दुनिया से आइसोलेटेड होना पड़ता है। आप देखिए, जब आप बीज से कोई फल लेना चाहते हैं ना, तो कुछ दिन के लिए किसान उस बीज को मट्टी में दबा देता है, गुम जाता है ना। क्या वो गुमा हुआ, वो बेकार है? नहीं, वो अंदर जड़ें पकड़ रहा है, तन्हाई में चला गया। इसी तरह इस पैगाम को एब्जॉर्ब करने के लिए हर वक्त की महफिलें, पार्टियां, दावतें, इसको पूछ, चिट चैट, इधर उधर, ये चीजें खलल डालती, फोकस जरूरी है। आप देखेंगे वही लोग कुरान के सफर में एंड तक जमे रहेंगे जिंदगी के अपने, जो फोकस्ड होंगे। इधर से जाने से लेके इधर वापस अगले दिन आने तक बीच में कितने मरहले होते हैं कि आप फिर फिसल जाए। एक तो ना मजबूरियां, वो और चीज है। एक है अट्रैक्शंस, बहुत अट्रैक्शंस हैं। इसके लिए आंखें बंद करके जो नीचे अपने आप को डाल देगा ना, वही बात है। और कहती हैं कि जब अल्लाह के नबी पर पहली वही आई तो आप कांपते हुए आगे, रिवाज सुनी होगी, जम्मेलोनी जम्मेलोनी, हजरत खदीजा से कहा मुझे चादर उड़ा दो, क्योंकि बशर से मलक का बात करना ये अनयूजुअल एक्सपीरियंस था। यहाँ एक और छोटी सी बात भी नोट कीजिएगा, आज वेस्ट में एक और नबी सल्लम पर हमला है, और वो क्या, वो कहते हैं कि ये जो तबत्तुल या तन्हाई थी गारे हिरा में जाना, ये आप मेंटली प्रिपेयर हो रहे थे कि मैंने अब नबी बनना है। गलत है। क्या पढ़ चुके, मुझे सूरत नहीं याद, 14वें 15वें पारे के करीब की सूरतों में से है। क्या है नबी, आप तो जानते भी नहीं थे कि आपके ऊपर कुरान नाजिल किया जाएगा। तो याद रखिए, ही वॉज नॉट एक्सपेक्टिंग कि ही विल बी अ प्रॉफिट। इल्जाम है कुछ लोग अल्लाह के नबी के गारे हिरा में जाने और तन्हाई पसंद होने को आज के दौर के लोगों की तरह मुराकबे करने और चिल्ले काटने का नाम देते हैं। तसव्वुफ में ये बातें आपको बहुत मिलेंगी। चले जी, आज भी देखिए लोगों ने वजीफे बनाए हुए हैं कि अल्लाह के नबी को ख्वाब में देखना है तो उसके लिए ये दुरूद पढ़ो, फिर रात से बात ना करो, फिर अंधेरे में चले जाओ। अल्लाह के नबी ऐसा कुछ नहीं करते थे, ये आपकी तबीयत के अंदर खुद ब खुद था। आपको नहीं पता था कि नबूवत आएगी। देखिए, अगर आपको पहले से पता हो कि मैं नबी बनाऊंगा, तो वो रिएक्शन कैसे होता जो आपके ऊपर पहली वही का हुआ, बुखार चढ़ गया, अब तो खुशी खुशी घर आते, आई मुबारक को खदीजा, आज वो मिल गया जो लेने के जाता था। नेवर। आपका वहां जाना बैठना ये फितरी था, लिहाजा इसे कोई ये ना सोचे कि आपको पहले पता था कि मैं नबी बनने वाला हूं। और याद रखिए, मूसा को तूर पे बुलाया, वाइज वाद ना मूसा और वही ना लैला, हमने जब मूसा से 40 रातों का वादा लिया, पीछे नीचे कौम है लाखों की तादाद में जिसकी तरबियत करनी है, काम तो कितने थे। लेकिन आप नोट कीजिए कि 40 दिन का गैप दिलवाया, क्योंकि जिसने देना होता है ना, उसको लेने की भी जरूरत होती है। अल्लाह के नबियों ने उम्मत को देना होता था तो अल्लाह पहले उनको तन्हाई में अपना कुर्ब देता था। अब अगर आप यहां मेरे साथ हैं और कल सुबह तक पूरा वक्त ही लोग बातें कहानियां इधर की उधर, तो मैं तो नहीं आपको दे सकती। ये जो ब्रेक में भी मैं आपसे कहती ना, इस वक्त आप भी फारिग मैं भी फारिग, तो देने के बंदा काबिल करता है ना। एक बंदा आप में से कोई मसला के दुख सुख सुनाता है ना, ऑफकोर्स उनका हक है, तो वो मैं अभी बोलूंगी ना तो मेरे दिमाग पे आ जाएगा। और कुरान बयान करते वक्त इतनी ज्यादा जिम्मेदारी का एहसास होता है कि मेरे जज्बात का भी कहीं इस पर रंग ना पड़ जाए, अल्लाह ना करे कभी हो, कहां मैं अपनी अकल से इसकी बात करूं। तो ये बहुत जरूरी है। आपके लिए इसमें क्या सबक है, कुछ वक्त दिन का तबत्तुल में गुजारे, नो डिस्ट्रैक्शन, सेलफोन बंद, खत्म, अब नहीं, अब सोचना है, अब माशाल्लाह हमारे पास मीन्स ऑफ कम्युनिकेशन इतने हैं, हम अपने कमरे में के नमाज में भी टिक टिक चलती रहती है, समझ आ रहा होता है किसका मैसेज आ रहा है, कुछ देर बंद कर दें। कल भी मैं शाम को इतना जहनी तौर पे इन चीजों में थी कि मुझे पता था अभी 2-3 फोन आने हैं, लेकिन मैं फोन छोड़ के मैं दूसरे कमरे में चली गई। मैंने कहा कि मैं जान के फोन छोड़ आई हूँ कि थोड़ी देर मैं अपने आप को खाली छोड़ दूँ। क्यों? क्योंकि इंसान का दिल करता है कि वो सोचे। जब आप बातें कर रहे हैं तो आप सोच नहीं सकते, बोल रहे हैं तो गौर नहीं कर सकते। तो तबत्तुल की आदत अच्छी होती है, हर वक्त महफिलें, हर वक्त पार्टी फंक्शन, और अब तो आपके दिन भी नहीं है ये। इन दिनों में अगर आप शाम को एक शादी या फंक्शन अटेंड करके आते हैं ना, आपका दिल अगले दिन काबिल नहीं रहता कि आप इस पैगाम को अब्सॉर्ब करें। छुट्टी ले लें अपने सारे दावतों से, फंक्शनों से, प्रोग्रामों से, कुछ नहीं करना आपने इन 2 माह में, फिर देखिए अल्लाह आपका दिल कैसा खोलता है। कभी तो छोड़ना है ना। आपके बच्चे इम्तिहानों में छोड़ते हैं कि नहीं छोड़ते? आपने अपने घर वालों को एहसास दिलाया कि आपके फाइनल्स हैं, ये आपकी ये आखिरी दिन है, आपको इसमें फोकस करना है, आपको इसके बाद बहुत बड़े बड़े काम मिलने हैं। सोचते हैं, ये यकीन दिलाएं, हैरत होगी उस बंदे पे जो इन दिनों में सिर्फ इस वजह से इधर उधर छुट्टी पे चला जाए या कुछ और कर ले कि नहीं मुझे छुट्टियां चाहिए। हैरत होगी। आप खुद अपने बर्तन में डालें। ये तबत्तुल बहुत प्यारी चीज है, ये आगे जाने ही नहीं देता, यकीन करें। लेकिन अल्लाह हमें इसकी तौफीक दे। अब ये तबत्तुल बड़ा मुश्किल है। इंसान अपनी तबीयत के नाते से दूसरों से मिलना घुलना उन्स रखना पसंद करता है। किसको नहीं अच्छा लगता पाकिस्तान जाना, और किसको नहीं अच्छा लगता शादियों में जाना और दावतों में जाना। लेकिन कब आसान होगा? जब ये यकीन आ जाएगा कि किस जात के रास्ते में ये कुर्बानी दे रही हूं। इसलिए अगली आयत में अल्लाह कहते हैं, मुश्किल लग रहा है थोड़ा सा आइसोलेटेड रहना, मियाँ से दूर रहना, घर वालों से दूर रहना मुश्किल है, आओ देखो किस रब के लिए ये कुर्बानी दे रहे हो। रब्बुल मशरिकी वल मगरिब, मशरिक और मगरिब का रब, ला इलाहा इल्ला हुवा, नहीं है कोई इलाह मगर वही, और इलाह में वही 6 चीजें, राजिक, मालिक, खालिक, मुदब्बिर, मुकफ्फिल, तुम्हारी तकदीरें बनाने वाला वो अल्लाह है। दुनिया का कोई इंसान तुम्हारी तकदीर का मालिक नहीं हो सकता। और रब्बुल मशरिकी वल मगरिब देखना है तो जहाज में चले जाएं, खिड़की से नीचे देखें मशरिक और मगरिब। जब आप इधर से सऊदीया की तरफ जाते हैं, बिल्कुल यानी आप कह लीजिए कि मेरा ख्याल है बेरूत या लबनान, एक ही जगह ना शहरों में, जब हम यहाँ से जा रहे थे तो आपको तो डेजर्ट है ना, सहरा है सारे। जब मेरी नजर नीचे पड़ी तो एकदम मेरी चीख सी निकल गई कि बर्फ पड़ी हुई है, वाइट वाइट वाइट, बिल्कुल वही मंजर जो नॉर्वे जाते हैं तो उन दिनों में जाएं तो साफ दिखता है। मैंने कहा कि ये कैसे हो सकता है, इतना टेम्परेचर, सहरा, नीचे धूप, गर्मी, बर्फ कैसे होगी? मेरे हस्बैंड दूसरी तरफ थे तो मैंने इनको कहा तो ये नहीं माने, इन्होंने कहा कि कुछ और होगा। जब वापस हम इस तरफ आ रहे थे तो फिर विंडो पे ये बैठे थे, दोबारा वही मंजर आया। वाकई आप मानेंगे नहीं मेरी बात को, अगर अल्लाह आपको ले जाए तो आप देखिए, चारों तरफ सहरा है, वहां लेबनान में उतरने से पहले की बात है ये, और पहाड़ है और उनकी चोटियां बर्फ से ढकी हुई हैं। आजकल पता क्या चला जब हमने उसको थोड़ा सा फाइंड आउट किया, इतने ऊंचे वो पहाड़ है, नीचे सहरा है, गर्मी है, लेकिन पहाड़ों की चोटियां बर्फ से भरी हुई है। रब्बुल मशरिकी वल मगरिब, यकीन ही नहीं आ रहा। तो ऐसा अनबिलीवेबल सीन है कि मैं अभी भी कह रही हूं तो मुझे यकीन नहीं आ रहा कि मैंने सही चीज देखी है कि गलत, लेकिन दोबारा उसको वेरीफाई किया आते हुए, इतना वो बड़ा रब है कि एक तरफ गर्मी है तो एक तरफ सर्दी है, पानी ऐसा है तो दूसरी तरफ ऐसा है। क्या तुम उसके लिए नहीं कट सकते? तुम्हें ये 4 घंटे बैठना अपने ऊपर कोई बोझ लगता है? तुम्हें कोई रहम आता है अपने ऊपर? लोग किधर पहुंच गए तो मैं किधर पहुंच गया? फत्तहिज़ हु वकीला, उसको वकील बना लो, कारसाज बना लो, वो तुम्हारे काम करेगा, तुम्हारे बच्चों के रिश्ते वो कराएगा, तुम्हारे बच्चों की तालीम अच्छी वो कराएगा, तुम्हारे शोहर को अच्छी जॉब वो देगा, सब कुछ उसके हाथ में है। और वकील वही है जिसको उर्दू में आप वकील कहते हैं, जिस पर एतमाद करके इंसान अपना मामला उसके सुपुर्द कर दे। दुनिया में भी ये होता है ना, मुकदमे का मामला आप वकील के हवाले करके घर चले जाते हैं कि ये मेरा मुकदमा लड़ेगा, अब मुझे नहीं लड़ना पड़ेगा। और आप एक दफा वकील को मुकदमा दे दें तो खुद जाके अदालत में कुछ करेंगे? कहेंगे जी आप कौन है, आपका वकील आए? तवक्कुल का मानी समझिएगा, अपने मामले अल्लाह के सुपुर्द करने और फिर खुद उसका फिक्र भी करना, ये तवक्कुल के खिलाफ है। अल्लाह ताला इस आयत में हमें क्या सिखाता है कि जिस दीन की दावत पेश करने में ए नबी आपके खिलाफ मुखालफतों का जो तूफान खड़ा हो गया ना, मुश्किलात है, परेशानियां है, आप इसकी फिक्र भी छोड़ दो, आप इंजॉय करो। तुम्हारे दुश्मनों को फिक्र तो हो कि तुम्हें सताना है, कैसे दुख देना है, तुम्हें फिक्र ना हो। क्यों? है ना तुम्हारा रब जो मशरिक मगरिब सारी कायनात का मालिक है, उसके इख्तियार में, क्या तुम उसके हवाले करके फिर परेशान हो गए? देखिए बहुत अच्छा वकील कर ले तो फिर भी आप खुद ही फिक्र रखें कि मैंने अब जाके क्या बोलना है, तो फिर उस वकील का फायदा क्या है। इसलिए घरेलू मुकदमे हैं, खानदानी मुकदमे हैं, या कोई और भी है, अल्लाह के हवाले करो और वसबिर अला मा यकूलून वहजुरहुम हजरन जमीला। ये सारे स्टेप्स हैं असल में। पहला वज़्कुर इस्मा रब्बी का, दूसरा तबत्तल इलैहि तबतीला, फिर तीसरा फत्तहिस्हु वकीला, और चौथा है वसबिर अला मा यकूलून, जो बातें करते हैं ये जो तुम्हारे खिलाफ प्रोपेगंडे करते हैं, शराफत के साथ हट जाओ वहजुरहुम जमीला। पांच बातें अभी तक इसमें। जो लोग आपकी बातें कर रहे हैं उनको करने दीजिए, उनका नसीब ही है कि वो जलें और जलाएं, आप उनकी बातों पे परेशान ना हो। और वाह जुर्म का क्या मतलब है कि कतई तल्लुकी, कतई रहमी, तबलीग बंद कर दो, अलग हो जाओ इनसे। नहीं, जहनी मुकात्या लिख लें, ऐसे लोगों की बातों पे परेशान ना हो, इनकी बातों को सुनकर दुखी ना हो, इनके मुंह ना लगो, इनकी बेहूदगियों को बिल्कुल नजरअंदाज कर दो, इनकी बदतमीजियों का जवाब ना दो, इनके गुस्सा दिलाने पे गुस्से में ना हो, झुंझलाहट का शिकार ना हो, जिसको आप कहते हैं ना किल विद काइंडनेस, और क्या कहते हैं, इग्नोर ग्रेसफुली, लिख लीजिए इग्नोर ग्रेसफुली है वाह जुर्म हजरन जमीला। बस इनकी बातों के आगे से पीछे, ये कोई चीज फेंकते हैं ना, तुम आगे से हट जाओ, वो चीज तुम्हें नहीं लगेगी, इनको लगेगी। और इसी तरह से अपने दिल पर इनका मैल ना लाओ, अपना दिल ना गंदा करो इनके बारे में। देखिए ये सारी इंस्ट्रक्शंस अगर अल्लाह के नबी को ना मिलती तो आप मक्का का वो रिएक्शन बर्दाश्त ही ना कर पाते। इसलिए अल्लाह ताला कह रहे हैं नसीब में इन्होंने ऐसे ही करना है, इनको करने दो, तुम इनसे अलग हो जाओ। अब देखो मैं क्या करता हूँ, अब मेरा और इनका मामला है। वज़रनी मुझे और वल मुकज़्ज़िबीना, छोड़ दो मुझको और इन झुटलाने वालों को। कौन है वो? उलिन नामा, नेमतों वाले, खुशहाल, खाते पीते, दौलतमंद, सरदार। व महिल हम कलीला, और थोड़ी सी जरा मोहलत इनको देने दो। एक सेंटेंस में क्या, इन झुटलाने वाले खुशहाल लोगों से निबटने का काम तुम मुझ पर छोड़ दो, और इन्हें जरा कुछ देर इसी हालत पर रहने दो, यानी दुनिया में मस्तियां कर लें। इन्न लदैना अनकालम व जहीमा, हमारे पास इनके लिए भारी बेड़ियां हैं। नुकुल से कहाँ पढ़ा ये लफ्ज अनकाल आपने? नुकुल नकालन के लफ्जों में आया था, वाक्य सब्त में पढ़ा था, सूरत अल अराफ में कहा था हमने इस वाक्य को उनके लिए नुकुल बना दिया। और आपको वहां मैंने लिखाई थी ये चीज, फिक्र न करे, लिखी होगी कहीं, कि ऐसी सजा जिसको देखकर दूसरे इबरत पकड़े। बेड़ियां व जहीमा, और भड़कती हुई आग, दो चीजें। व तामन जा गुस्सतिन, और हलक में फंसने वाला खाना। और चौथी चीज वाजा बन अलीमा, दर्दनाक अजाब। यानी आज ये आपको झुटलाकर आपके दीन पे बातें कर कर समझते हैं कुछ नहीं हुआ, सारा इशारा है मक्का के लोगों की तरफ, मुखालिफ मुकज्जिब, आपके खिलाफ बातें करते थे। अल्लाह कहते हैं ये कौम के खाते पीते लोग हैं, इनके पेट भरे हुए हैं ना, खुशहाल हैं। इन्हीं के मुफाद पर तो इस्लाम की दावत से जद पड़ रही थी, इसलिए ये बिफरे हुए जानवर की तरह से हो गए। और ये लोग सिर्फ नबी के साथ नहीं, हर उस गिरोह के साथ जो इस्लाह की कोशिश करे, रास्ते का पत्थर बन जाते हैं। पीछे आप पढ़ चुके सूरत अल अराफ 60, 66, 75, 88, इसी तरह सूरत मोमिनून 33 और सबा 34 और 35, और जुखरफ 23 में भी यही बात पढ़ चुके। अल्लाह कहते हैं हमने इनके लिए जहन्नम की भारी बेड़ियां रखी हुई हैं, इनके पाँव में डालेंगे। नुकुल अनकाल बेड़ियां, भाग ना सकें, इतनी भारी होंगी कि उसके बोझ से उठ ही नहीं सकेंगे। जहन्नम से फरार होना चाहेंगे लेकिन नहीं निकल सकेंगे। और ना यकीन आए तो क्यामत के दिन के जरा मंजर देख लो। यौम तरजुफुल अर्दु वल जिबालु वकानतिल जिबालु कसीबम महीला, और जिस दिन जमीन कांपेगी। तरजुफु क्या लफ्ज है अंदर? रजफा, पीछे पढ़ चुके हैं कौमे समूद के जिक्र में, जलजला, कांपना। वल जिबालु, और जमीन कांपेगी तो पहाड़ भी लर्जेंगे। वकानतिल जिबालु, और हो जाएंगे पहाड़। कानत मुअन्नस जिबाल, क्या होंगे पहाड़? कसीबम महीला, जैसे रेत के ढेर बिखरे हुए। क्यामत का मंजर जरा लाइए जहन में। इस वक्त पहाड़ों के अज़ा को बांधा हुआ अल्लाह ने कशिशे सिकल से, ग्रेविटी। क्यामत के दिन जब जमीन अपनी जगह से हिलेगी ना, तो वो ग्रेविटी खत्म, तो सब पहाड़ ऐसे बिखर जाएंगे जैसे रेत के टीले। اور زمین ہلے گی، ریت بکھرے گی، زمین چٹیل میدان ہوگی. پیچھے پڑھ چکے ہیں سورت طہٰ آیت 105 سے 107 میں کہ لوگ تم سے پوچھتے ہیں ان پہاڑوں کا کیا ہوگا قیامت کے دن، تو کہہ دو کہ میرا رب ان کو دھول بنا کر اڑا دے گا اور زمین کو ہموار چٹیل میدان بنائے گا، کہ اس میں کوئی ایوچ نہیں پاؤ گے، کوئی بل اور سلوٹ نہیں ہوگی. اب دیکھیے کہ قیامت کے دن کی سختی، اور اب آخر میں مکہ والوں کو بلایا جا رہا ہے. دیکھو آنکھیں کھولو، کان کھولو. اِنَّا اَرْسَلْنَا إِلَيْكُمْ رَسُولًا، ہم نے تمہارے پاس ایک رسول بھیجا، کوئی چھوٹی بات نہیں ہے. شاہدًا عَلَيْكُمْ، تم پر گواہ بھی ہے، اور شاہدہ علا ہے نا، تو تمہارے خلاف گواہی دے گا قیامت کے دن. کما ارسلنا الى فرعون رسولا، جیسے ہم نے فرعون کی طرف موسیٰ کو بھیجا تھا. پھر کیا ہوا؟ پھر دیکھو، فاسا فرعون الرسولا، پھر نافرمانی کی فرعون نے اس رسول کی، تو کیا ہوا؟ فاخذناہ اخذا وبیلا، تو ہم نے اس کو بڑی سختی کے ساتھ پکڑ لیا، وبال بن گیا. وبیل وہی ہے جس سے وبال ہے، اخذ پکڑ. اللہ کہتے ہیں آج تو بہت اکڑ رہے ہو نا اس نبی کے آگے. فکیف تتقون، پھر تم کیسے بچو گے، تمہارا کیا بنے گا؟ ان کفر تم، اگر تم کفر ہی کرتے رہ گئے، یعنی جس کفر پہ آج ہو، اگر مرتے دم تک یہی کرتے رہے، تو اس دن کیا بنے گا؟ جس دن یوم یجل البلدان نشیبا، جو دن بچوں کو بوڑھا کر دے گا. شیب اشب، شاب کیا ہوتا ہے؟ بڑھاپا. یعنی وہ دن جب آئے گا کہ بچے بوڑھے ہو جائیں گے، تو تم کیسے بچو گے؟ بچے بوڑھے کیسے ہوں گے؟ پیچھے بات ہوئی تھی سورت حج میں، یا تو وہ دن طویل بہت ہوگا، بچہ پیدا ہو کے پھر بوڑھا بھی ہو جائے گا تو بھی انتظار ہو رہا ہے، اور بعض اس دن کے خوف سے کہ تم اس دن کی شدت کو محسوس کرو. یہ کوئی چھوٹی نہیں ہے بات، آگے بھی آئے گی یہ بات سورہ قیامہ میں. خلاصہ کر لیتے ہیں، دیکھو ذرا وہ دن کیسا ہوگا. اور آپ سوچیے، جس دن بچے بوڑھے ہو جائیں گے تو بوڑھوں کا کیا حال ہوگا؟ السماء منفطر بہ، اور آسمان جس دن پھٹا جا رہا ہوگا سختی سے. کان وعدہ مفعولا، اللہ کا وعدہ تو پورا ہو کے رہے گا، یعنی اللہ کا وعدہ ہے آسمان سے کہ قیامت کے دن تم نے پھٹنا ہے. ان نہ تذکرہ، یہ تو ایک نصیحت ہے، ریمائنڈر کال. فمن شاء اتخذ الى ربه، بس جو چاہے اپنے رب کی طرف جانے کا کیا بنا لے؟ سبیلا، راستہ. یہاں پہ دیکھیے پہلا رکو پورا ہوتا ہے، کتنی شدت ہے اس میں، کس طرح اللہ تعالیٰ جھنجھوڑتے ہیں کہ فکر کر لو اپنی، تمہیں اس دنیا میں نہیں بیٹھنا. اور آپ اپنے اوپر ذرا اس کو لیں کہ نبی صلی اللہ علیہ وسلم پر کتنی شدت تھی، اور جب یہ آیتیں نازل ہوتی ہوں گی تو اس وقت آپ کو سکون کتنا ملتا ہوگا. دیکھیے، ایمان والا کبھی کسی کی برائی نہیں چاہتا، لیکن مظلوم کے سامنے جب ظالم کو ڈانٹ پڑتی ہے یا سزا ملتی ہے، تو اس کو کم از کم یہ تو خوشی ہوتی ہے نا کہ میں حق پہ تھا. اس لیے فکر کرو اپنی. تبتل کے کچھ معنی لکھ لیں، بیچ میں نے روکا نہیں زیادہ، اس لیے کہ پھر وہ رب ٹوٹتا ہے. تبتل کا معنی ہے انقطاع، علیحدگی، منقطع ہونا کہتے ہیں نا اردو میں. اللہ کی عبادت اور اس سے دعا اور مناجات کے لیے یکسو ہونا، فوکسڈ ہونا، ہما تن اس کی طرف متوجہ ہونا، یعنی جسم کے ساتھ اس کی طرف توجہ کرنا. رحمانیت نہیں ہے یہ. یہاں بعض لوگوں نے کہا اچھا پھر اسلام کہتا ہے سب چھوڑو جنگلوں میں چلے جاؤ، تو یاد لکھیے رحبانیت کے وہ تو ترک دنیا ہے جو اسلام میں ناپسندیدہ. تبتل پھر کیا ہے؟ رحبانیت اور تبتل کا فرق کیا ہے؟ دنیا کے کاموں کی ادائیگی کرتے رہو، کھانا پکائیں، گھر صاف کریں، کمائیں، مرد جو کرتے ہیں، بچے پڑھیں، سب کچھ کریں. وہ کہتے ہیں نا ہاتھ کام کی طرف تو دل رب کی طرف. کام دنیا کے کریں لیکن عبادت میں مشغول رہیں، خشوع خضوع اور یکسو اللہ کی طرف ہو، یہی چاہتا ہے اللہ ہم سے، دھیان بار بار اللہ کی طرف ہو. اور انکال نکلن کی جمع ہے، بیڑیاں اور قیود. بعض کہتے ہیں انکال سے مراد اغلال بھی ہیں، توق. اور یہ جو لفظ ہے نا زا غصتن، تو غصہ کہتے ہیں حلق میں اٹکنے والا، نہ اوپر جائے نہ نیچے نکلے. زکوم یا زری کھانے کی طرف اشارہ ہے، اور روایت میں آتا ہے کہ زری ایک کانٹے دار جھاڑی ہے جو سخت بدبودار اور زہریلی ہے. اللہ تعالیٰ کہتے ہیں یہ جب آئے گا عذاب، تو پھر اس دن زمین بالکل ریزہ ریزہ ہوگی. یہ جو لفظ ہے نا کسیبم مہیلا، کسیب کہتے ہیں ریت کے ٹیلے کو، ریت کا ٹیلا، اور مہیلا کہتے ہیں بھربرا ہونے کو، پیروں کے نیچے سے نکلنے والی ریت. اور شیبا اش یبو کی جمع ہے، قیامت کے دن کی ہولناکی کا اشارہ ہے. حدیث سن لیجئے، قیامت کے دن اللہ تعالیٰ آدم علیہ السلام کو کہے گا کہ اپنی اولاد میں سے جہنم کے لیے نکالو. حضرت آدم فرمائیں گے یا اللہ کس طرح؟ اللہ تعالیٰ فرمائے گا ہر 1000 میں سے 999 جہنم میں جائیں گے. اس وقت حمل والی عورتوں کا حمل گر جائے گا اور بچے بوڑھے ہو جائیں گے. یہ بات صحابہ کو بہت بری لگی, شاک گزری, اور ان کے چہرے فک ہو گئے, زرد ہو گئے. تو اللہ کے نبی نے فرمایا کہ یاجوج ماجوج کی قوم میں 999 ہوں گے اور تم میں سے ایک. اللہ کی رحمت سے امید رکھو, مجھے امید ہے کہ تم جنتیوں میں سے آدھا حصہ تو تم ہی ہوگے. یہ بخاری کی روایت ہے. اللہ تعالیٰ ہمیں اس دن کی سختی سے بچائے. یہ تھا پہلا حصہ سورت کا. اب اخلا حصہ جو ایک ہی آیت اور اس سے تھوڑی سی اوپر, اس کے اندر تخفیف ہے. میں اس کو صرف ترجمے کے طور پہ پڑھ دیتی ہوں اور اس پہ انشاءاللہ ڈسکشن ہم کل کریں گے. اب اپنا ذہن بنائیں, پہلے حکم کے تقریباً 10 سال کے بعد یہ حکم اترا, اِنَّ رَبَّكَ يَعْلَمُ أَنَّكَ تَقُومُ أَدْنَى مِن ثُلُثَيِ اللَّيْلِ وَنِصْفَهُ وَثُلُثَهُ. اے نبی, تمہارا رب خوب جانتا ہے کہ تم کبھی 2/3 رات کے قریب, کبھی آدھی رات, اور کبھی 1/3 رات عبادت میں کھڑے رہتے ہو. پہلی آیتوں میں یہ حکم تھا, یہاں اللہ کے نبی کی تعریف کی جا رہی ہے. کیا؟ کہ جو حکم ہم نے آپ کو دیا تھا آپ اس پہ بالکل ٹھیک عمل کر رہے ہیں. یا پھر نوٹ کیجئے, پوری رات جاگنے کا ذکر نہیں ہے, آدھی, تہائی, نصف, کچھ بھی کرتے ہو. یعنی جو ہم نے آپ کو حکم دیا تھا آپ الحمدللہ اس پہ عمل کر رہے ہیں, لیکن اب ذرا تھوڑی سی کمی کی جائے گی, کیونکہ وَطَائِفَةٌ مِّنَ الَّذِينَ مَعَكَ, آپ کے ساتھیوں میں سے گروہ بھی تو یہی عمل کرتا. یعنی بعض لوگ تہجد کے وقت بھی اللہ کے نبی کے پاس آ جاتے تھے. یعنی آپ کے ساتھ کچھ اور بھی لوگ یہی کام کر رہے ہوتے ہیں جن کے لیے مشکل ہے رات کو اتنا لمبا جاگنا. وَاللَّهُ يُقَدِّرُ اللَّيْلَ وَالنَّهَارَ, اللہ ہی رات اور دن کے اوقات کا حساب رکھتا ہے. عَلِيمَ, اسے معلوم ہے, اس کو ہر بندے کا پتہ ہے. اللَّيْتَ تُخْصُوهُ فَتَابَ عَلَيْكُمْ, اس کو پتہ ہے کہ تم لوگ اوقات کا صحیح شمار نہیں کر سکتے. احصا وہی ہے جو گننے سے آتا ہے. لہذا فتاب علیکم, اس نے تم پر مہربانی فرمائی. کیسے؟ حکم نرم کر دیا. اب کیا کرو؟ فقرأوا ما تیسر من القرآن, اب جتنا قرآن آسانی سے پڑھ سکو پڑھ لیا کرو. کیونکہ عالمن سیکون منکم مرضی, اسے معلوم ہے تم میں سے کچھ مریض ہوں گے. واخرون یدربون فی الارض, اور کچھ دوسرے ہیں جو زمین میں چلتے پھرتے ہیں, سفر کرتے ہیں. یبتغون من فضل اللہ, جو اللہ کے فضل کو ڈھونڈتے ہیں, یعنی کچھ اللہ کا فضل, یعنی جابس, کاروبار, رزق حلال ڈھونڈتے ہیں. اور تیسری قسم کے لوگ, وآخرون یقاتلون فی سبیل اللہ, کچھ لوگ اللہ کی راہ میں جنگ کرتے ہیں, اللہ کے کاموں میں لگے رہتے ہیں. تو اب یہ ساری رات اگر جاگیں گے, زیادہ جاگیں گے, تو دن کے کام نہیں کریں گے. لہذا فقرأوا ما تیسر من القرآن, بس جتنا قرآن میں سے آسانی سے پڑھ سکو اس کو پڑھ لو. اس کو آیت تخفیف کہتے ہیں, کمی والی. اللہ تعالیٰ اس میں کمپنسیشن دے رہا ہے کہ نو پرابلم. اور یہاں پتہ چلتا ہے کہ جائز طریقوں سے روزی کمانا بھی اللہ کی نظر میں بہت پیارا ہے. حدیث میں ابن مسعود سے روایت ہے کہ جو شخص مسلمانوں کے کسی شہر میں غلہ لے کر آیا اور اس روز کے بھاؤ پر اسے بیچ دیا, یعنی بہت ایکسٹرا نفع نہ لیا, بس جو ریٹ تھا بیچ دیا, اس کو اللہ کا قرب نصیب ہوگا. پھر اس کے بعد آپ نے یہی آیت پڑھی. ابن مردویہ کی روایت ہے. حضرت عمر نے ایک مرتبہ فرمایا, جہاد فی سبیل اللہ کے بعد اگر کسی حالت میں جان دینا مجھے سب سے زیادہ محبوب ہے, تو وہ یہ حالت ہے کہ میں اللہ کا فضل تلاش کرتے ہوئے, یعنی جس کے حلال کماتے ہوئے, کسی پہاڑی درے سے گزر رہا ہوں اور وہاں مجھ کو موت آ جائے. پھر اس کے بعد انہوں نے یہی آیت پڑھی. یہ بحقی کی روایت ہے. تو رزق حلال کو چھوٹی چیز نہیں, جو مرد اس کی محنتیں اور کوششیں کرتے ہیں. شرط یہ ہے کہ پھر اس میں نمازیں نہ بھولیں اور اللہ کی حرام چیزوں میں نہ جائیں, اور اتنا نہ اس کو اپنی جان پہ لے لیں کہ پھر کھانے پینے کا بھی وقت نہ رہے. تو انشاءاللہ یہ ایک پسندیدہ عمل ہے. واقیم الصلاح, اور نماز قائم کرو. وات الزکا, اور زکات دو. مدنی دور میں یہ چیزیں آ گئی تھیں. وقرض اللہ قرضاً حسنا, اور اللہ کو قرض حسن دیتے رہو. سارا کمایا وہ اپنے ہی ساتھ نہ رکھو, یہ اللہ کو بھی دو. کیونکہ وما تقدم لانفسکم من خیر تجدوه عند اللہ, اور جو تم آگے بھیجو گے اپنے نفسوں کے لیے خیر میں سے, مال میں سے, اس کو پالو گے اللہ کے ہاں. کیونکہ ہوا خیرم و اعظم اجرا, وہی زیادہ بہتر اور اس کا اجر بہت بڑا ہے. پچھلی زندگی میں کمی بیشی ہوگی تو واستغفر اللہ, اللہ سے بخشش مانگتے رہو. ان اللہ غفور الرحیم, اللہ تعالیٰ بہت بخشنے والا مہربان ہے. تو یہاں پانچ وقتہ نماز اور زکوٰۃ کا حکم آ گیا، اور اپنا مال اللہ کے راستے میں دینے کی بات سے صاف لگ رہا ہے کہ یہ مدنی دور کا حصہ ہے، کیونکہ انداز بھی بدل جاتا ہے. اور آخر میں یہ خبر دے دی کہ جو نیکی بھی آج کرو گے کل تمہارے اکاؤنٹ میں وہاں نظر آئے گی. حدیث میں آتا ہے کہ ابن مسعود نے ایک مرتبہ اللہ کے نبی سے پوچھا، تم میں سے کون ہے، یعنی ابن مسعود سے پوچھا آپ نے، تم میں سے کون ہے جس کو اپنا مال اپنے وارث کے مال سے زیادہ محبوب ہو؟ لوگوں نے کہا کوئی بھی نہیں، ہر ایک اپنا ہی مال اچھا لگتا ہے نا. تو آپ نے فرمایا خوب سوچ لو، اعلم ما تقولون، سوچ لو کیا کہہ رہے ہو. لوگوں نے عرض کیا اللہ کے رسول، ہمارا واقعی یہ حال ہے. پھر اس پہ آپ نے فرمایا، تمہارا مال تو وہ ہے جو تم نے اپنی آخرت کے لیے آگے بھیج دیا، اور جو کچھ تم نے روک کر رکھا وہ تو وارث کا مال ہے. بخاری اور نسائی کی روایت ہے. تو یہ مال میرا نہیں ہے، مال وہی میرا جو میں نے کھا لیا، پہن لیا اور اپنے ہاتھ سے آگے بھیج دیا. اللہ سے دعا کرتے ہیں کہ ہمیں یہ بات دنیا میں سمجھ آ جائے. ساری زندگی لوگ مال کو سینت سینت کے رکھتے ہیں، غصہ کھاتے ہیں، جھگڑے کرتے ہیں، شوہر بیویوں کی لڑائیاں ہوتی ہیں، بچے دور ہو جاتے ہیں باپوں سے، پیسہ دینے میں کنجوسی کرتے ہیں، اور بعد میں وہ سارا مال دے کر انہی بچوں کو بندہ دنیا سے چلا جاتا ہے. تو بہتر ہے کہ اس مال کو حلال سے کمایا جائے، اور حلال سے استعمال کر کے اللہ کے راستوں میں اس کا حق بھی دیا جائے. اللہ تعالیٰ عمل کی توفیق دے. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
بسم اللہ الرحمن الرحیم. یا ایہا المزمل قم اللیل الا قلیلا نصفہ او انقص منہ قلیلا او زد علیہ ورتل القرآن ترتیلا انا سنلقی علیک قولا ثقیلا ان ناشئة اللیل ہی اشد وطئا واقوم قیلا ان لک فی النہار سبحا طویلا واذکر اسم ربک وتبتل الیہ تبتیلا رب المشرق والمغرب لا إله إلا هو فاتخذه وكيلا واصبر على ما يقولون واهجرهم هجرا جميلا وذرني والمكذبين أولي النعمة ومهلهم قليلا إن لدينا أنكالا وجحيما وطعاما ذا غصة وعذابا أليما يوم ترجف الأرض والجبال وكانت الجبال كثيبا مهيلا إنا أرسلنا إليكم رسولا شاهدا عليكم كما أرسلنا إلى فرعون رسولا فعصى فرعون الرسول فأخذناه أخذا وبيلا فكيف تتقون إن كفرتم يوما يجعل الولدان شيبا السماء منفطر به كان وعده مفعولا إن هذه تذكرة فمن شاء اتخذ إلى ربه سبيلا إن ربك يعلم أنك تقوم أدنى من ثلثي الليل ونصفه وثلثه وطائفة من الذين معك والله يقدر الليل والنهار علم أن لن تحصوه فتاب عليكم فاقرؤوا ما تيسر من القرآن علم أن سيكون منكم مرضى وآخرون يضربون في الأرض يبتغون من فضل الله وآخرون يقاتلون في سبيل الله فاقرؤوا ما تيسر منه وأقيموا الصلاة وآتوا الزكاة وأقرضوا الله قرضا حسنا وما تقدموا لأنفسكم من خير تجدوه عند الله هو خيرا وأعظم أجرا واستغفروا الله إن الله غفور رحيم.